आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
मानिस थिए म त आशा राई निराशमा डुबेको विवस्थामा जुने मानिस थिए, स्वर्गीय आशा दिएर मलाई अत्यन्त ठुलो बदलाव गर्यो, अत्यन्त ठुलो बदलाव गर्यो। यीशु तिमीले मलाई बचाउन स्वयंलाई नै क्रुसमा चढायो, गाली र निन्दा चोट सहेर मन रहेर अन्याय मा पर्यो, मन रहेर अन्याय मा पर्यो, मन रहेर न्याय गुमायो।
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, आज पनि तपाईँ सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जयमसी अनि नमस्कार। श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी रोमी तीन अध्याय पद एकदेखि बीस पदसम्मबाट अध्ययन गर्नेछौ। सबभन्दा पहिले हामी देख्नेछौ परमेश्वरको विश्वास योग्यता। तीन अध्यायको एक पदमा भनिएको छ, अब यहुदीलाई के फाइदा छ त, अथवा खतनाको के मोल। फाइदाको अर्थ हो अतिरिक्त, मतलब अधिकता। अनि यो प्रश्नले यहाँ गर्ने व्यवहार चाहिँ यहुदीसँग परमेश्वरको विशेष करारको बाह्य बेज वा चिनोसँग छ, जुन खतना हो। यहाँ यस्तो देखिन्छ कि पावल परमेश्वरले बनाउनु भएको भेद वा भिन्नताको मेटाउने खतरामा छन्। प्रश्न यो हो, यदि यहुदी र अन्य जाति परमेश्वरको अगाडि उही एउटै स्तर वा आधारमा छन् भने यहुदीहरूको निम्ति के कुरा चाहिँ फाइदाको छ र त्यो खतनाको लागि के को काम। म तपाईँहरूलाई महान धर्म विद्वान डाक्टर जेम्स स्टेपलरको कथनको बताउन चाहन्छु। यदि खतना स्वयंले र यसले धार्मिकता दिँदैन भने र यदि अखतनाले यसको रोक्दैन भने त्यहाँ त्यसमा के फाइदा थियो। मानिसहरूको बीचमा परमेश्वरले बनाउनु भएको भेद भिन्नता कति पनि एउटै नभएको देखिन्छ। अहिले म सोच्दछु कि यो उही प्रश्न हो आजकल हामी सुन्छौ, मैले प्रचार गरेको सुसमाचारले भन्दछ कि चर्च सदस्यतासँग उद्धारको निम्ति कुनै फाइदा छैन, अर्थात उद्धारको सम्बन्धमा तपाईँले गर्नुभएको तमाम धार्मिक कृत्य कर्मकाण्ड जस्तो सुकै भए पनि, जस्तै बप्तिस्मा, प्रभु भोजमा सामेल, अर्थविहीन हुन्छन्। परमेश्वरले संसारलाई क्रूसमा चुप गराउनु भएको छ। उहाँले तपाईंलाई केही कुरामा जोडिन वा कुनै कुरा गर्न आग्रह गरिरहनु भएको छैन, तर उहाँले गुमेको निन्दित पापीहरूलाई के चाहिँ गर्न आग्रह गरिरहनु भएको छ भने, प्रभु येशु ख्रिष्टमा विश्वास गर र तिमी उद्धार पाउनेछौ। जबसम्म कुनै व्यक्तिले त्यो प्रश्नको उत्तर दिँदैन तबसम्म परमेश्वरसँग तिनलाई भन्ने केही कुरा छैन। तिनी उद्धार पाइसकेपछि तब परमेश्वरले उसँग चर्च मण्डली सदस्यताको बारेमा र बप्तिस्माको बारेमा कुरा गर्नुहुनेछ। आजकल हामी मानिसहरूले यो भनेको सुन्छौ कि मेरो चर्च, मेरो कर्मकाण्ड, धार्मिक कृत्य, मेरो सदस्यता, मेरो बप्तिस्माले मेरो उद्धारको निम्ति सहायता गर्दैन। उत्तर हो, अहँ गर्दैन, यसले उद्धारको निम्ति सहायता गर्दैन। तर तपाईँ उद्धार पाउनु भएको छ ख्रिष्टमा विश्वास गरेर, तब यी कुराहरू तपाईँका बाह्य बेज वा चिन्हहरू हुन् र यी कुराहरूले संसारलाई यो कुराको सूचित गराउँदछ कि तपाईँ को हुनुहुन्छ। तर एक ख्रिस्टियन जीवनयापनको जीरहनु भएको छैन भने तब तपाईँका चर्च सदस्यता, तपाईँको बप्तिस्मा अपमान बेजेतको कुरा हो। तिनीहरू पवित्र हुनको सट्टामा अपवित्र बन्दछन्। अहिले पावल यस प्रश्नको उत्तर दिन गइरहेका छन् कि यहुदीहरूसँग के चाहिँ फाइदाको कुरा थियो। दुई पदमा भनिएको छ, हर प्रकारले यसमा ज्यादै लाभ छ, सर्वप्रथम त परमेश्वरको वाणी यहुदीहरूलाई सुम्पिएको हो। पावल भनिरहेका छन् यहुदीहरूसँग फाइदा छ, तर त्यस फाइदाले उत्तरदायित्वको सृजना गर्यो। हामीले यहुदीसँग भएको फाइदाहरूको होसियारपूर्वक नोट गर्न ध्यान दिन आवश्यक छ। भनिएको छ दुई पदमा, हर प्रकारले यसमा ज्यादै लाभ छ, सर्वप्रथम त परमेश्वरको वाणी यहुदीहरूलाई सुम्पिएको छ। मतलब पावल भनिरहेका छन् यहुदी हुनमा केही अवश्य फाइदा छ, किनभने तिनीहरूले परमेश्वरको वाणी वा वचन जुन पुरानो नियम हो पाएका छन्। तिनीहरू परमेश्वरका संसारमा साक्षी हुन्। अनि तीन पदमा भनिएको छ, यदि तिनीहरू मध्ये कसै कसैले विश्वास गरेनन् भने के भयो त? के तिनीहरूको अविश्वासले परमेश्वरको विश्वास योग्यतालाई रद्द तुल्याउँछ र? अर्को शब्दमा यहुदीहरू अविश्वासी भएका छन् भन्ने कुरा पावलले दुई अध्यायमा देखाएका छन्। तर यहुदीहरूको अविश्वासको कारणले के परमेश्वर पनि अविश्वासी हुनुहुन्छ? कति पनि हुनुहुन्न। यहुदीहरू मध्ये कसैले विश्वास गरे तापनि परमेश्वर तिनीहरूप्रति विश्वास योग्य भइरहनु भएको छ। उहाँ तिनीहरूलाई आफैले चुन्नु भएका जाति जस्तै गरी बडो प्रेमसहित सम्झिरहनुहुन्छ। तिनीहरूको निम्ति परमेश्वरको भविष्यमा पनि महान योजना छ। तिनीहरूको अविश्वासको बावजुद पनि अहिले मेरो मित्र तपाईँले यो कुरा मन नपर्ला, तर म व्यक्तिगत रूपमा परमेश्वरलाई धन्यवाद दिन्छु कि मेरो निम्ति उहाँको प्रतिज्ञा मेरो विश्वास योग्यतामा आश्रित छैन। यदि यो ममाथि आश्रित भए म धेरै वर्ष पहिले खत्तम भइसक्ने थिए। तर परमेश्वरको विश्वास योग्यताको निम्ति धन्यवाद। चार पदमा भनिएको छ, त्यसो नहोस्, परमेश्वर सत्य र हरेक मानिस झुट्टा ठहरियोस्, जस्तो लेखिएको छ, तपाईँ आफ्ना वचनमा ठिक ठहरिनुहोस् र इन्साफ हुँदा तपाईँ विजय हुनुहोस्। अर्को शब्दमा यो प्रश्न खड़ा गर्ने अविश्वासीहरू झुट हो र परमेश्वर कुनै दिन उसलाई झुट ठहराउन गइरहनु भएको छ। किन? किनभने परमेश्वरको विश्वास योग्यता सत्य र परिवर्तन हुन सक्दैन। ओ, यो कति महत्वपूर्ण छ। पहिले योहना पाँच अध्याय दश पदले भन्छ, जसले परमेश्वरको पुत्रमा विश्वास गर्छ त्यसको आफैमा गवाही हुन्छ। परमेश्वरमा विश्वास नगर्नेले उहाँलाई नै झुट्टा तुल्याएको हुन्छ, किनकि परमेश्वरले आफ्नो पुत्रको विषयमा दिनुभएको गवाहीहरूमा त्यसले विश्वास गरेको हुँदैन। ओ, यो कति खराब कुरा हो कि तपाईँको निम्ति परमेश्वरले आफ्नो पुत्रलाई मर्न दिनुभयो भन्ने कुरामा विश्वास नगर्नु। म तपाईँलाई भन्नेछु कि यो कति धेरै खराब छ। तपाईँ परमेश्वरलाई झुट बनाउनुहुन्छ। त्यही नै तपाईँ गर्नुहुन्छ जब तपाईँ उहाँको पुत्रलाई इन्कार गर्नुहुन्छ, अस्वीकार गर्नुहुन्छ। पाँच पदमा भनिएको छ, तर हाम्रो अधार्मिकताले परमेश्वरको धार्मिकतालाई प्रकाशमा ल्याउँछ भने हामी के भनौं कि परमेश्वरको क्रोध हामी माथि आइपर्दा उहाँले अन्याय गर्नुहुन्छ? म मानिसले जस्तै तर्क गर्दछु। हजुर, कोही कोही चलाक चतुर मिथ्या तर्क गर्ने व्यक्तिले यसरी तर्क गर्न सक्ला, यदि यहुदी ती जातिहरूको अविश्वासले खालि परमेश्वरको विश्वास योग्यताको ठिक विपरीतमा राख्छ भने परमेश्वर त्यसलाई इन्साफ गर्नेमा न्याय हुनुहुन्न जुनले आफ्नै स्वयंको निम्ति महान महिमा ल्याउँछ। अहिले यो अति नै कठोर आलोचना पावलले परमेश्वरको अनुग्रहको सुसमाचार प्रचार गर्ने काममा सामना गरे। यदि परमेश्वर पापलाई आफ्नो निम्ति महिमा पाउनलाई प्रयोग गर्नुहुन्छ भने तब उहाँले पापीहरूलाई दण्ड नदिनुपर्ने, अनि यो निश्चय नै कोही मानिसहरूद्वारा पाप गर्नको निम्ति बहाना वा क्षमा याचनाको रूपमा प्रयोग गर्छन्। हामी यो फेरि रोमी छ अध्याय एक पदमा देख्नेछौं र त्यहाँ हामी राम्ररी यससँग व्यवहार गर्नेछौं। पावलले नकारात्मक उत्तर माग गर्न ग्रीकमा त्यस्तो किसिमको प्रश्न सोध्छन्, परमेश्वर अधर्मी अन्य जाति हुनुहुन्न? पावल भन्छन्, म मानिसको रीति अनुसार बोल्दछु। यसको मतलब यो होइन कि पावल यो विशेष अनुच्छेद पवित्र आत्माको प्रेरणाद्वारा लेखिएको छैनन्। पावलको मतलब यो होइन, तर बरु पावल यो प्रश्न सीमित र मानव दृष्टिकोणबाट पेश गरिरहेका छन्। अहिले सम्पूर्ण खास बिन्दु पोइन्ट यो हो, यदि मेरो अधार्मिकताले परमेश्वरको अनुग्रहमा परमेश्वरको महान अद्भुत असीमित विश्वास योग्यताको प्रकट गर्दछ भने तब के परमेश्वरसँग मलाई दण्ड दिने अधिकार छ? त्यही नै यहाँ पावल सोधिरहेका छन्। यसले अति नै स्पष्ट पार्दछ कि पावलको दिनमा उद्धार नपाएका संसारले बुझे कि पावल परमेश्वरको अनुग्रहद्वारा उद्धारको प्रचार गरिरहेका छन्। कति अद्भुत! छ पदमा भनिएको छ, कदाचित होइन त्यसो भए परमेश्वरले संसारको इन्साफ कसरी गर्न सक्नुहुन्थ्यो र? पावलको उत्तर फेरि परमेश्वर अधर्मी अन्यायी हुनुहुन्छ भन्ने त्यस्ता कुनै तर्कको आधार वाक्यको जोरदार र निश्चित सुस्पष्ट इन्कार हो। यहाँ तर्क यो हो, यदि यो विशेष पापले केवल परमेश्वरको महिमा र परमेश्वरको अनुग्रह बढ़ाउँछ भने तब सबै पापीले त्यही गर्नेछन्। त्यसकारण परमेश्वर संसारको दण्ड दिन वा इन्साफ गर्न योग्य हुनुहुन्न। उहाँले सम्पूर्ण पृथ्वीको न्यायकर्ताको नातामा आफ्ना सिंहासन ल्याउनु पर्नेछ। यो हेर्दा साँचो देखिने तर वास्तवमा झूठ वा गलत मिथ्या तर्कले भन्छ, हिटलरको इन्साफ गरिन आवश्यक छैन। तपाईँ जो सुकै किन नहुनुहोस्, यदि तपाईँ अविश्वासी हुनुभए तापनि तपाईँ विश्वास गर्नुहुन्छ कि केही मानिसहरू इन्साफ गरिनै पर्छ र इन्साफ गरिनेछन्। अहिले तपाईँ नसोच्नुहोला कि तपाईँलाई इन्साफ गरिनेछ, तर तपाईँ विश्वास गर्नुहुन्छ कि कसैलाई इन्साफ गरिनै पर्छ। प्रत्येकले त्यो विश्वास गर्छ। हामीसँग त्यस प्रकारको जन्मजात ज्ञान वा बोध हामी भित्र रहेको हुन्छ र परमेश्वरले यसलाई त्यहाँ राख्नु भएको छ। सात पदमा भनिएको छ, तर यदि मेरो झुटले गर्दा परमेश्वरको सत्यता उहाँकै महिमाको निम्ति प्रशस्त हुन्छ भने किन पापी झैं इन्साफमा परिरहेको छु? यहाँ उल्लेखित झुट चाहिँ नैतिक झुटापन हो। प्रत्येक व्यक्ति विशेषले परमेश्वरको दण्ड वा इन्साफबाट छुटको दावी गर्न सके, किनभने उसको पापले परमेश्वरको महिमाको अझ धेरै बढ़ाउने थियो। आठ पदमा भनिएको छ, त्यसो भए असल होस् भनेर खराबी नै किन नगर्ने त? कोही कोही मानिसहरूले हामी त्यसै भन्छौं भनी हामीलाई निन्दापूर्ण दोष लाउँछन्। तिनीहरूको दोष रोपण न्यायसंगत छ। यस पदमा पावल आफ्नो तर्कलाई यसको तर्कसंगततिर ल्याउँदछन्, तैपनि यो पोइन्टमा ल्याउन नसकिने निष्कर्ष हो। यसलाई तर्क असंगत भनिन्दछ। यदि पापले परमेश्वरको महिमा ज्यादा गर्दछ, बढ़ता गर्दछ भने तब झन धेरै पाप गरे झन धेरै उहाँले महिमा पाउनुहुनेछ। कोही कोहीले पाउलाई यो असंगत वा निरर्थक तार्किक प्रचारको निम्ति पाउलाई झुट्टा दोष लगाए। यो हास्यास्पद थियो, किनभने पाउले नै जोड़ दिएका थिए कि परमेश्वरले पापको इन्साफ गर्ने पर्छ। निश्चय नै जहाँ पाप हुन्छ त्यहाँ दण्ड हुन्छ। अहिले हामी यो खण्डमा आएका छौं जहाँ हामीसँग मानव जातिको विरूद्धमा परमेश्वरद्वारा दोषीको आरोप छ। पावल यो खण्डलाई पापको विषयमा मानव जातिलाई सारा पृथ्वीका न्यायकर्ताको अगाडि ल्याएर अन्त गर्न गइरहेका छन्। दोषीको आरोप परमेश्वरद्वारा सबै मानव जातिलाई लगाइएको छ, चाहे कालो होस्, चाहे सेतो, रातो, पहेँलो, ठूलो, सानो, स्त्री पुरूष, धनी गरीब। तपाईं र म परमेश्वरको सामने दोषीको रूपमा उभिएका छौं। त्यसपछि पावल हामीलाई परमेश्वरको हस्पिटल वा क्लिनिकमा लान गइरहेका छन्। यो वास्तविक आत्मिक क्लिनिक हो र महान डाक्टर प्रभु हामीलाई जाँच गर्न गइरहनु भएको छ। हामी देख्नेछौ कि 14 बेग्लाई अभियोगहरू लगाइएका छन्। तिनीहरूमध्ये 6 चाहिँ न्यायकर्ताको सामने र अरू 8 चाहिँ महान डाक्टरको अगाडि राखिन्दछ, जसले भन्छ हामी बिरामी छौं, हामी रोगी छौं। वास्तवमा हामी यति धेरै बिरामी र रोगी छौं कि मृत्युको मुखमै छौं। सत्यताको भन्दाखेरि हामी अपराधहरू र पापहरूमा मरेका छौं। त्यही नै हाम्रो स्थिति हो। नौ पदमा भनिएको छ, उसो भए कि हामी यहुदीहरू अझ असल छौं त? अवश्य छैनौ, किनकि सबै मानिस यहुदी र अन्य जातिहरू दुवै पापको वशमा छन् भनी मैले दोष लगाइसकेको छु। मित्र, अर्को शब्दमा सबै मानिसहरू पापीहरू छन्, चाहे यहुदी होस्, चाहे अन्य जाति, चाहे धनी, चाहे गरीब, सबै पाप हुने छन्। अहिले यो कुराको बुझ्नेछौ र बुझ्न धेरै आवश्यक छ कि पापमुनि हुनु भनेको के हो। मानिस चार अलग अलग तरिकामा पापी हुन्। पहिलो, मानिस कर्मद्वारा पापी छन्। दोस्रो, मानिस स्वभावबाट वा स्वभावद्वारा पापी छन्। तेस्रो, मानिस दोषारोपणद्वारा पापी छन्। यसको बारेमा हामी पछिबाट देख्नेछौ। चौथो, मानिसको स्थिति पापमुनि छ। हामी सबै सम्पूर्ण मानव जाति पापमुनि छौ। त सबभन्दा पहिले अभियोग वा आरोपको हेरौं। 10 पदमा भनिएको छ, जस्तो लेखिएको छ, धर्मी कोही छैन, एकजना पनि छैन, त्यहाँ कोही पनि धर्मी छैन, एउटै पनि छैन। धार्मिक हुनको मतलब के हो? यसको मतलब सही वा ठिक हुनु, कससँग सही वा ठिक हुनु। हामी परमेश्वरसँग सही वा ठिक हुनु पर्दछ। यदि हामी परमेश्वरसँग सही वा ठिक हुन गइरहेका छौं भने यो तपाईँको भित्र वा सहकर्मी वा कुनैसँग वा तपाईँको मित्र सही वा ठिक हुनुबाट अलिकति अलग छ। जब हामीसँग मित्रहरूसँग भिन्नताहरू हुन्छ हामी दोष लगाइन सक्छौ वा सक्दैनौ पनि, तर हामी कुनै किसिमको सम्झौतामा पुग्नुपर्छ। तर हामी परमेश्वरसँग ठिक व्यवहारिक हुन गइरहेका छौं भने हामी उहाँको क्रियाहरूद्वारा खेल्नु पर्छ। वास्तवमा तपाईँ उहाँसँग खेलहरू खेल्न सक्नुहुन्न। परमेश्वरको उद्धार लिनुहोस् या छोड्नुहोस्, परमेश्वर कसैलाई पनि आफ्नो उद्धारको लिन कर लगाउनुहुन्न। नचाहनु भए तपाईँलाई उद्धार पाइरहनु पर्दैन। तपाईँ यसलाई इन्कार गर्न सक्नुहुन्छ, अस्वीकार गर्न सक्नुहुन्छ। परमेश्वर भन्नुहुन्छ, यो मेरो विश्व हो, तिमी मेरो सानो संसारमा बसिरहेका छौ र मेरो पानी, मेरो सूर्यको किरण, मेरो हावा प्रयोग गरिरहेका छौ र मैले उद्धारको योजनाको हल निकालेको छु जुन मेरो चरित्र र मेरो स्वभावको निम्ति सत्य छ। मेरो योजना र कार्यक्रम नै पूरा हुन गइरहेको छन्। तिमी पापी हौ र म तिमीलाई उद्धार गर्न चाहन्छु किनभने म प्रेम गर्छु। अहिले यो यहाँ छ, यसलाई ग्रहण गर या छोड। त्यही नै निन्दित गुमेको संसारलाई परमेश्वर भनिरहनु भएको छ अनि त्यही नै तपाईँलाई पनि भनिरहनु भएको छ। के तपाईँले उहाँलाई ग्रहण गर्नुभएको छ? मैले ग्रहण गरेको छु। परमेश्वरसँग सही वा ठिक हुनुको अर्थ हो उहाँको वा उहाँलाई ग्रहण गर्नु। पहिले अभियोग थियो, दोष थियो, कोही पनि धर्मी छैन, सही छैन। दोस्रो अभियोग दोष हो, 11 पदमा, बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने कोही छैन। अर्को शब्दमा आफूसँग भएको ज्ञान बोधको अनुसार चल्ने कोही छैन। अनि तेस्रो अभियोग वा आरोप हो, परमेश्वरलाई खोज्ने कोही छैन। त्यसपछि चौथो अभियोग हो, 12 पदमा भनिएको छ, ती सबै बरालिएका छन्, तिनीहरू एकसाथ बेकममा भएका छन्, कसैले असल गर्दैन, असल गर्ने एकजना पनि छैन। ती सबका सब एकातिर लागेका छन्, मतलब आफ्नै इच्छामा परमेश्वरबाट टाढा भौतारी गएका छन्। अनि पाँचौं अभियोग हो, ती बिल्कुल रद्दी भइहाले। म मेवा फल धेरै मन पराउँछु, जब यो धेरै पाकेर कुहिन्छ त्यो भन्दा खराब केही हुँदैन। मानव जाति कुहेको सडेको फल मात्र होइन तर भ्रष्ट फल हो, त्यही नै सारा पृथ्वीको न्यायकर्ता परमप्रभु भनिरहनु भएको छ। छैटौं अभियोग हो, असल गर्ने कोही छैन, एउटै पनि छैन। त्यो 3 पल्ट उल्लेखित नकारात्मक कथन हो। मानव जाति तीर्थयात्रा गर्ने एक समूह हो जो बिल्कुल सही दिशाबाट अर्को बेगलै दिशातिर लागिरहेका छन्, बढ़िरहेका छन्। एकले अर्कोलाई सहायता गर्न सक्दैनन्। हाम्रो प्रभुले आफ्ना दिनका धार्मिक अगुवाहरूलाई भन्नुभयो, तिमीहरू अन्धाहरूलाई डोर्याउने अन्धा अगुवा हो। त्यही नै सारा पृथ्वीका न्यायकर्ताले प्रत्येकको निम्ति भन्नुहुन्छ। त्यसपछि पाउले हामीलाई परमेश्वरको हस्पिटल अर्थात क्लिनिकमा महान डाक्टरको हातमा दिदछन्। यो आत्मिक क्लिनिक हो र महान आत्मिक डाक्टर भन्नुहुन्छ कि हामी आत्मिक रूपमा बिमारी छौं। 13 पदमा भनिएको छ, तिनीहरूका घोक्रा खुला चिहान हुन्, तिनीहरू आफ्ना जिब्राले छलका कुरा गर्छन्, सर्पको विष तिनीहरूका ओठमा छ। पहिलो कुरा, महान डाक्टर भन्नुहुन्छ तिनीहरूको घोक्रो खुला चिहान हो। त्यही नै उहाँ सबै मानव जातिलाई भन्नुहुन्छ, तिनीहरूको घोक्रो खुला चिहान हो। तपाईँले कहिले सडेको मानव शरीरको गन्ध थाहा पाउनु भएको छ? मैले एकजना सानो बच्चालाई कसैले अपहरण गरेर मारिकन खाडलमा फ्याँकेको देखेको छु र पुलिसले त्यसको खोजबिन गर्नको निम्ति निकाल्दा म पनि त्यहाँ संयोगले थिए। त्यो शरीर थुप्रै दिन त्यहाँ फ्यालिएको थियो र शरीर पूर्ण रूपमा सडिसकेको थियो। ओ, यो मानव गन्ध भयानक गन्ध थियो। त्यस गन्धले गर्दा म बिरामी पनि भएको थिएँ। म सधैँ त्यस घटनालाई यो पदसँग सम्बन्धमा देख्छु, एउटै कुरा देख्छु। मित्र, जब परमेश्वरले तपाईँलाई हेर्नुहुन्छ, उहाँ भन्नुहुन्न कि तपाईँ कति असल सुन्दर केटा वा केटी हुनुहुन्छ। उहाँ भन्नुहुन्छ, तिमी त्यो खुला चिहान जस्तै गन्ध हौ। अनि दोस्रो कुरा भनिएको छ, तिनीहरूले आफ्नो जिब्रोले छल गरेका छन्। त्यसपछि तेस्रो कुरा भनिएको छ, काला साँपहरूको विष तिनीहरूका ओठ मुनि छ। अनि यो कालो साँपहरू सायद कालो गोमन वा कालो नाक साँप हो जुन सबभन्दा धेरै विषालु हुन्छ। अनि त्यही नै साँपको विष तिनीहरूको ओठमा छ भनी महान डाक्टर भन्नुहुन्छ। मित्र, अहिले तपाईँ ऐनामा आफैलाई हेर्नुभए तपाईँ देख्नुहुनेछ कि तपाईँको जिब्रो अरू कुनै विषालु साँपको विषभन्दा खतरा भयानक छ। त्यो विषालु साँपले तपाईँको शरीरलाई मार्न सक्छ तर तपाईँको इज्जतलाई कति पनि हानि गर्न सक्दैन। तर तपाईसँग त्यस्तो जिब्रो वा ओठ छ जुनले कसैको इज्जतको बर्बाद गर्न प्रयोग गर्न सक्नुहुन्छ। तपाईँले केही सही स्त्रीको र पुरूषको नाउँलाई बदनाम गर्न सक्नुहुन्छ। मित्र, मानव जिब्रो कति भयानक छ। 14 पदमा भनिएको छ, तिनीहरूका मुख शराब र तीता कुराले भरिएका छन्। यो चौथो कुरो हो, महान डाक्टर मानिसको बारेमा भन्नुहुन्छ, तिमीहरूका मुख शराब र तीता कुराले भरिएका छन्। त्यसपछि महान डाक्टर प्रभु पाँचौं कुरा भन्नुहुन्छ, 15 पदमा, तिनीहरूका खुट्टा रक्तपात गर्नलाई छिट्टा छन्। ओ, यो मानव जातिको कस्तो तस्विर छ। अनि 16 पदमा भनिएको छ, विनाश र दुर्दशा तिनीहरूको बाटोमा छन्। मित्र, गुमेको निन्दित मानव जातिको निम्ति विकल्प खालि यही हो कि विनाश र दुर्दशा तिनीहरूको बाटोमा छन्। 17 पद, र शान्तिको बाटो तिनीहरूले चिनेका छैनन्। मानिसहरूले शान्तिको बाटो जान्दैनन्। तपाईँको वरिपरि संसारमै हेर्नुहोस्, यो कुरा थाहा पाउनुहुन्छ। सालौंदेखि शान्तिको बारेमा देश र मानिसहरू कुरा गरिरहेका छन् तर तिनीहरूले यसको अहिलेसम्म फेला पारेका छैनन्। मित्र, खालि तपाईँको अखबार पढ्नुहोस्, यो संसारमा कति पनि शान्ति छैन। 18 पदमा भनिएको छ, तिनीहरूका आँखाको सामने परमेश्वरको भय छैन। मानिससँग परमेश्वरप्रति कति पनि भय छैन। मानिस त्यस किसिमको जीवनयापन गरिरहेको छ मानव परमेश्वर नै हुनुहुन्न। मानिसले वास्तवमा परमेश्वरलाई चुनौती दिन्छन्। त्यसपछि हामी अन्तिम कुरातिर लाग्छौं, जुन पावल पापको बारेमा भन्छन्, किनभने अझै कोही कोही छन् जो अझै भन्छन्, हामीसँग व्यवस्था छ र हामी व्यवस्थाको पालन गर्छौं। 19 पदमा भनिएको छ, अब हामी जान्दछौ जे जति व्यवस्थाले भन्छ व्यवस्था मुनि हुनेहरूलाई नै भन्छ कि हरेक मुख चुप रहोस् र सारा संसार परमेश्वरको अगाडि जवाबदेही होस्। मानिसले मूसाको व्यवस्थाद्वारा धार्मिकताको प्राप्त गर्न सक्दैन। व्यवस्थाले मानिसलाई उठाउन सक्दैन। वास्तवमा यसले ठिक उल्टो विपरीत कामतिर डोर्याउँछ र विपरीत काम गर्दछ। यसले मानिसको निन्दा गर्दछ, यसले मृत्युको सेवा गर्दछ। 20 पदमा भनिएको छ, यसै कारण व्यवस्थाको कर्मले कोही प्राणी उहाँको दृष्टिमा धर्मी ठहरिने छैन, किनकि व्यवस्थाद्वारा नै पापको चेतना हुन्छ। मित्र, व्यवस्था पालनले कति पनि धार्मिकता दिँदैन, उद्धार गर्दैन। तब व्यवस्थाको उद्देश्य के हो? व्यवस्थाद्वारा पापको ज्ञान हुन्छ। यसले मानिसलाई उद्धारको प्रदान गर्नको सट्टामा यसले मानिसलाई पापीको रूपमा प्रकट गर्दछ। बस त्यति मात्र। प्रभु आजको वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्। प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात् सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 98-470-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।